श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तिनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी शशीन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। सेतो धरती मदन पुरस्कार प्राप्त उपन्यास हो। गएको श्रृङ्खला 14 श्रृङ्खला थियो सेतो धरतीको। त्यहाँसम्म आइपुग्दा तारालाई यमुनाले आफ्नो जीवन कहानी सुनाइरहेकी छिन्। कसरी उनी देवघाटमा आइपुगेर तारासँग भेट्न आइपुगिन् त्यसबारेमा बताइरहेकी छिन्। अब के हुन्छ त सुनौ सेतो धरतीको 15 श्रृङ्खला वाचन पृष्ठ 291। संसार केही हुँदै होइन रहेछ। छोराछोरी नाति नातिना आफन्त कोही आफ्ना रहेनछन्। नत्र ती किन दुई दिन मात्र आफन्त हुन्छन् त, किन छुटेर जान्छन् त, जसरी छुटेर गए मेरा पति। आफू पनि कसैको होइन, हुँदै होइन, नत्र किन आफै पनि छुटेर गइन्छ अरूबाट र अन्तिममा आफैबाट। यही भावमा डुबे, उत्रिनै नसक्ने गरी डुबे। माथिल्लो तलामा थिएँ जब भर्याङ ओर्लिन थाले। मलाई सांसारिकताको भर्याङ ओर्लिँदै गरे जस्तो लाग्यो, जीवनको भर्याङ ओर्लिँदै गरे जस्तो लाग्यो। क्रमशः दोस्रो तला, भुइँतला, पिँढी हुँदै जब आँगनमा आइपुगेँ, मबाट घर अलग भए जस्तै लाग्यो। आँगनको डिलबाट घरतिर फर्केर हेर्दा लाग्यो, यो घर कसको रहेछ। यतिका वर्ष बिताएको घर पनि कसको कसको जस्तो लाग्यो, कहाँ बसिरहेछु जस्तो। घरमा छोराछोरी नाति नातिनाहरूलाई देखे मनले प्रश्न गर्यो, यी को को मान्छेहरू हुन्। त्यति राम्रो तीन तले घर जहाँ मेरो पसिना छ, मेहनत छ, माया गर्ने छोराछोरी, बुहारी, नाति नातिना छन्, कोही आफ्नो लागेन, केही आफ्नो लागेन। पाखोबारी, बेसीको खेत, गोठभरिका गाई भैँसी, खोरभरिका बाख्रा, केही पनि आफ्नो लागेनन्। सबै एक दिन छोड्ने नै हुन्। आज किन नछोड्नु भने लाग्यो। मृत्युले जबरजस्ती छुटाउनुभन्दा पहिले आफैले छोड्नु जस्तो राम्रो अरू केही हुँदैन भन्ने लाग्यो। यो पनि होइन, त्यो पनि होइन, केही पनि होइन, हुँदै होइन। सन्तान सम्पत्ति केही देख्दै देखिनँ, भगवान मात्र देखेँ, तिनलाई मात्र सम्झेँ। त्यसपछि सबैजनालाई भेला गरेर भने, म तिमीहरूलाई सबै सुम्पेर जाँदैछु। कहाँ जानुहुन्छ आमा? थाहा छैन, जान्छु होला कुनै तीर्थमा, भगवान्ले जहाँ डोर्याउनुहुन्छ त्यहीँ जान्छु। उनीहरूले नपत्याए चाहिँ गरे, ठुलो छोराले ख्याल ख्याल गरे चाहिँ सोध्यो, कहिले जानुहुन्छ आमा? दुई वर्षपछि, पाँच वर्षपछि, या दस वर्षपछि? मैले दृढ स्वरमा भने, भोलि नै जान्छु। आज एक रात म तिमीहरूको घर आउन पाहुना भएर बस्छु। त्यसपछि कोही बोल्न सकेनन्। एकअर्कामा मुखामुख गरे, चिन्तित भए। माइलो छोराले त आमाको दिमाग बिग्रेको छ कि क्या हो पनि भन्यो, तर उसको कुराले मलाई छुँदै छोएन। दिदी, जसका आफ्ना छोराछोरी छैनन्, तिनलाई असाध्यै मोह छ। उनलाई सँगै जाम दिदी भन्दा मान्दै मानिनन्। उल्टो मलाई सम्झाइन्, बस न अझै 5-7 वर्ष त, अनि सँगै जाम्ला क्या। 5-7 दिन नै कुर्न सक्थिनँ दिदी म, मलाई त भगवान्ले कुरिरहनु भएको छ। एकछिन ढिलो आरेँ भने मलाई छोडेर जानुहुन्छ। भोलिपल्ट सबै सामु मैले भने, मलाई बिदा दियो अब। कसैले मेरो कुरा सुन्नै चाहेनन्। छोराछोरीहरूले रुँदै मेरो बाटो छेके, तर तिनका आँसुले मलाई छुँदै छोएन। ती सब पानी जस्ता लागे। ठुलो छोराले जुत्ती लगायो। नाति नातिनाले बाटो छेके त साना साना नानीहरूलाई पन्छाएर रुवाएर जान सक्दिनन् आमा भनेर ती साना साना नाति नातिनालाई मेरो अगाडि ल्याएर राखिदियो, तर मलाई ती नाति नातिनाले पनि रोक्न सकेनन्।
ओ दानी ओ दान,
छोराले अझै भन्यो, आमा यस्तो भन्ने नहुने कुरो नि भन्ने, हामी सबैको अभिभावक भएर बस्नु पऱ्यो तपाईँ, आफ्ना रगतका टुक्राहरू श्री सम्पत्ति सबै छोडेर कोही नबजाई एक्लै यो उमेर कहाँ जान खोज्नुभएको, अरूले के भन्छन्, देख्ने सुन्नेले नि के भन्छन्, छिमेकी र आफन्तलाई हामी के उत्तर दिने, तर म मान्दै मानिनँ, भनिरहेँ मलाई बिदा दियो। दिदीले अझै भनिन्, यस्तो जिद्दिन हर, दुई चार वर्ष त बस, छोराछोरी नाति नातिना यसरी रोका छन्, सन्तानको आँसुले बाटो सेक्छ, बाधा पर्छ, जहाँ गए नि बस्ने हो, आफ्नै घरमा बस। मैले जिद्दी छोडिनँ, तपाईँ बसे बस्नु, म त जानी हो। छिमेकमा एकजना पण्डित थिए, तिनलाई पनि ल्यायो छोराले मलाई सम्झाइदिनुहोस् भनेर। भगवान् सम्झे कि म तिनले सम्झाएर के सम्झिन्थे, उनले भने भगवान् जानी छन्, घरमै बसेर पूजापाठ अरे हुन्छ, घर छोड्नु पर्दैन, जहाँ बसे नि फल पाइन्छ, 60 वर्ष पुगेपछि घर छोडेको ठिकै हुन्छ, अहिले नछोड, भगवानको भक्ति जहाँ बसेर नि अर्न सकिन्छ। म कुनै फलको आशमा थिइनँ भन्ने कुरा तिनले बुझेनन्। मैले पण्डितजीलाई भने, थाहा छ मलाई, मैले तपाईँको कुरा काट्नुहुन्न, तपाईँ गुरु हुनुहुन्छ, तर मैले भगवान्का कुरा पनि काट्नुहुन्न, मेरो अन्तर्मनका भगवान्ले घर छोड भनेका छन्, यस्तो बेला मैले छोड्न सकिनँ भने म सधैँ नरकमा डुब्छु, म त जानी हो, बिदा दिनुहोस्। उनले भने, त्यसो भए आफ्ना छोराछोरीलाई सम्झाएर जाऊ। मैले दृढ स्वरमा भने, कसैलाई सम्झाएर कोही सम्झिन सक्दैन, तिनले आफ्नो मन आफै सम्झान्छन्। दिदीले भनिन्, यो त कति कठोर भाकी हो, निठुर भाकी हो, हेर यसका आँखा सबै रोका छन्, तर यसका आँखामा एउटा थोपो नि आँसु छैन। मैले ढुक्क भएर भने, म किन रुने हो त नि, रुने परे भगवान् सम्झेर रुन्छु, यिनलाई सम्झेर रुन्न। म हिँडेँ, साथमा 3 जोर लुगा फाटो र आफूसँग 1000 रुपियाँ बोकेर हिँडेँ। ठुलो छोराले केही रुपियाँ दिन खोज्दा भने, म बनाएको डुङ्गो, बनाएको छोरो हुँ, मलाई केही चाहिँदैन। कतिपय बाबुआमाहरू छोराछोरीले हेला गरेर घर छोडेर हिँड्छन्, म भने सबैले माया गर्दा गर्दै हिँडेँ, उनीहरूलाई रुवाएर त अरू नरो हिँडेँ। आँगन कटेर बाटोमा पुग्दा ठुला नातिले पिँढीको डिलबाट रुँदै भनेको सुने, ए भगवान्, हाम्री आमालाई तिम्रोमा नराखाइ छिट्टै फर्काइदेऊ। तर मलाई भगवान्ले फर्काएनन्, सायद सबैजना भगवान्सँग पनि रिसाए होला। संसारका शक्तिशाली मानिस पनि ससाना आफ्ना नानीहरूसँग हार्छन्, तर तिनले ससाना नाति नातिनाका आँसुलाई कसरी जित्न सकेकी होलिन्। उनलाई म ज्ञानी भनौँ कि अज्ञानी, मुक्त भनौँ कि अमुक्त, यमुनाका कुरा सुनेर छक्क परे। मलाई यसरी माया गरेर रुँदै बाटो छेक्नेहरू भइदिएको भए घर छोड्न सक्ने थिइनँ। घर छोड्ने दिन भाइ लिन मात्र आएको भए पनि म देवघाट आउने थिइनँ होला, तर मलाई रोक्ने कोही थिएनन्, तैपनि आउन गाह्रो भएको थियो। यिनी कसरी आउन सकेकी त्यति ठुलो मायाको पर्खाल तोडेर? यमुना भोगाईबाट तृप्त भइन् र छोड्न सकिन्, मनबाटै छोड्न सकिन्, सबै कुरा भोगेकाले त्याग गर्न सजिलो भयो उनलाई, तृप्तिले छोड्न सघायो। म अतृप्त, भोग्नै नपाई त्याग गर्नुपर्ने बाध्यात्मक जीवन बाँच्छ कि कुण्ठित आइमाई, यमुनाको यौवन भोगेर रित्तियो, मेरो नभोगेरै। फेरि मेरो साथी भएन, झन् मिल्ने साथी, तर यहाँको जिन्दगी बाहिरको सांसारिक जीवन जस्तो गतिशील हुँदैन, गतिशील हुन्छ केवल समय। दिनदिनै समयको प्रहारले हामी रुखका पहेँला पात झैँ हुँदै गएका छौँ। समय बित्दैछ। यमुना देवघाट आएको पनि 10 वर्ष भइसकेछ। उनले एक दिन भनिन्, त्यसरी वैराग्य लागेको बेला छोड्न नसकेको भए एक दिन यस्तो समय पनि आउन सक्थ्यो, छोराबुहारीले वचन लगाउने दिन। तिनले वचन लगाएर आउनु परेको भए कति नरमाइलो हुन्थ्यो। म कति भाग्यमानी, कसरी बेलैमा भगवान्ले मलाई यहाँ ल्याइदिए। मैले के पुण्य गरेकी थिएँ र यस्तो पुण्यभूमिमा आउन पाएँ भन्ने लाग्छ। पति बाँचिरहेका भए अहिले ती 75 वर्षका हुन्थे। तिनलाई छोडेर तीर्थ आउन सक्थिनँ। भगवान्ले कृपा गरेर बेलैमा बन्धन तोडिदिए र यो पुण्यभूमिमा आउन पाएँ। संसारमुखीबाट परमात्मामुखी हुन पाएकी छु। ती बाँचेका भए अझै कम्तीमा 1-2 बच्चा बच्ची पाउनु पर्थ्यो होला। नर्कमा डुबिन्थ्यो, माया जालमा भुलिन्थ्यो। बेलैमा ख्यालख्यालबाट छुटाएर यहाँ ल्याउनु भयो भगवान्ले। तैपनि अझै मुरलीको धुनले भने धर्काइरहन्छ। बरु शङ्ख घण्टको आवाजले मन धर्काउँदैन, तर मुरलीको धुनले मनै धर्काउँछ। हिजो आज त मुरलीको रनको कानमा आयो भने भगवान् कृष्णपट्टि ध्यान लैजान्छु, उनीहरूले बजाएका हुन् भन्ने सम्झिन्छु, प्रेमलाई भक्तिमा परिवर्तन गर्न खोज्छु। धन्य भगवान्, यो अपरम्पार स्वरूपको जीवन दिएर ऋणी बनाउनु भयो। यो ऋण चुक्ता गर्न कहिल्यै सक्दिनँ म। मरेर प्राण र शरीर दुवै बुझाएपछि ऋण तिरेको हुन्छ कि हुँदैन थाहा छैन। धन सम्पत्ति छोडेर बन्धु तोडेर आए नाथ तिमलाई भनेर यो शरीर छुट्ने बेला त्यो बेला मेरो को होला प्रभु, मेरो को होला राम भन्न मैले नसके त्यो बेला प्रभु आउनु होला। यसो भन्दै रुन मन लाग्छ, गाउँदै रुन्छु, रुँदै गाउँछु। भगवान्सँग रुन पनि एकान्त चाहिन्छ। यसरी रुँदा भगवान्का पाउ आफ्नै अगाडि आए जस्तो लाग्छ। पछि छोराहरू आए खोज्दै, म जान मारिन। यी यस्तो पक्की घर बनाइदिएर गए। दिदी म त आएको 3 वर्षपछि बल्ल आएकी हुन्। त्यो पनि मेरो करले मात्र आएकी। उनको मन त अझै घरमै छ। सधैँ मसँग ईर्षित रहने दिदी अझै मोहमा डुबेकी छिन्। यदि पति नमरेका भए यी दिदी मेरो यति नजिक हुने थिइनन्। एक दिन गङ्गामा जप गर्न बसेकी थिएँ। अचानक मुरलीको रन्को आयो, पतिका पाउ आए, उनले बोलाए। म जान हतारिएँ, तर टक्क रोक्यो चेतनाले। कसरी झ्याप्प अगाडि आएका, लाग्यो यो सब भगवान्ले लिए गरेको परीक्षा हो। म जाँदै गइनँ, मैले ध्यान भगवान्तिर लगेँ। त्यसपछि ती पाउ मेरा अगाडिबाट हराए। मुरलीको धुन बन्द भयो, आँखा चिम्लिरहे। भगवान्ले पाउ दिएको कल्पना गरे। भक्तिले भगवान्लाई ढोक्दा यो उमेरमा पनि कहिलेकाहीँ त म भने आफ्नो अगाडि गोविन्दका पाउ देख्छु। के भएको होला अझै, तर यो कुरा म कसैलाई भन्न सक्दिनँ। गोविन्द भेट भयो भने पनि भन्न सक्दिनँ होला। यमुनाले यतिका कुरा भन्दा उनलाई पनि भन्न सकिनँ, आफैलाई मात्र भन्न सक्छु। यमुनाका कुरा सुन्न पाउनु भनेको म अझ धेरै भगवान्को नजिक पुग्नु हो जस्तो लाग्छ। सधैँ उनका कुरा सुन्न हतारिन्छु, तर उनले शान्त भएर भनिन्, अझै उनी बाँचेका भए म मोहजालबाट उम्किन सक्ने थिइनँ। डुबिरहने थिएँ मोहको कुवामा, ब्यागुत्त चाहिँ ठिकै भयो। उनी स्वर्ग गएर मलाई तीर्थ पठाए, उनीले पठाएको जस्तो त भयो। किनभने उनी बाँचेका भए म देवस्थलीमा आउन पाउने थिइनँ। हेर तारा, अलिअलि वैराग्य त मभित्र मैले नै थाहा नपाउने गरी जमेर बसेको रहेछ उहिलेदेखि, मेरो मनको समुद्रको पिँधमा। तिमीलाई पनि थाहा छ नि तारा, त्यो 3 वर्षको छोरो मर्यो। उनी खुब रोए, तर आमा भएर पनि म त्यति रोइनँ उनी जति। तिनी खुब शोकाकुल भए, तर म त्यति शोकाकुल भइनँ। एकपटकको कुरा, छोरालाई दुध खुवाउँदा खुवाउँदै अलिकति बाँकी रहेको चौरामा, मैले त ताउलोमा फ्याँक्छे भन्ने लागेछ क्यारे। पहिले चाहिँ उनले भने, नफ्याँक तिमी आफै खाऊ। खान्न म त, किन? जुठो। आफ्नो छोराको जुठो नि कस्तो खान मन नलाग्ने होला। तिमी त साह्रै कठोर रहेछौ, अब मेरो जुठो नि नखाऊ। मैले समर्पित भावले भने, तपाईँको जुठो खानु त मेरो धर्म हो नि, आफ्नो धर्म नि छोड्नुहुन्छ र? उनी दङ्ग परे, केही बोल्न सकेनन्। छोरालाई खुवाएर बाँकी रहेको कचौराको दुध बडो प्रेमपूर्वक अमृत पिए झैँ एकै घुटकोमा पिइदिए। खाइसकेर मुख मिठ्याउँदै भने, यो नि आमाकै दुध त हो नि, आमाको दुध फ्याँक्नुहुन्न क्या? मलाई लाग्यो छोराको जुठो भएका कारण उनलाई त्यो दुध अझ मिठो भयो। उनले नखाएको अरू दिन जस्तै त्यो पनि ताउलोमा फ्याँकिदिन्थे होला मैले, तर अब म फ्याँक्दिनँ भन्ने सोचेँ। फेरि भने, तिमी त मरे नि रुन्न होला है? उनी त्यति भन्दैमा म रोएँ, तिनका काखमा घोप्टो परेर रोएँ। तिनले मेरो शिर उठाएर कपाल मुसार्दै आँसु पुछिदिए। म झन् तिनको मायामा डुबेँ। भन्दैमा त्यति धेरै रुने म, साँच्चै मर्दा कति रुन्छु होला भन्ने लाग्यो त्यति बेला। खुब भक्कानिए। पछि जब उनी मरे, साँच्चै म उत्पातसँग रोएँ, साह्रै भक्कानिए। एकछिन अघिसम्म सुन्दर लागेको संसार एकदमै कुरूप लाग्यो। तीन वर्षसम्म त मेरो आँखामा कहिल्यै आँसु छुटेनन्। बिछोडमा त त्यसरी शोकाकुल भएर रोएको मोहबाट मुक्त हुन रहेछ, तर अझै मुक्त भएकी रहेनछु। यो उमेरमा पनि टाढाका पाहुना चाहिँ बेला बेलामा मोह आइरहन्छ। मतिर फर्केर भनिन्, हेर त तारा, उनी साँच्चै मर्दा के गरेँ मैले? आजसम्म मैले के बोले होला? बोल्न हुने कुरा पनि बोले होला, बोल्न नहुने पनि बोले होला। यसको सबै हिसाब किताब यो हावासँग होला, प्रकाशसँग होला, र होला भगवान्सँग। विषयमा डुबेर कहिले मोहका कुरा बोले होला, क्रोधमा डुबेर कहिले रिसका कुरा बोले होला, लोभमा डुबेर तेरुमेरुको हिसाब किताब गर्दै कति विषालु शब्द बोले होला, त्यत्तिकै कुरै कुरामा अर्थहीन भएर कतिलाई बिझाउने शब्द बोले होला, कति धेरै अपशब्द बोले होला। आजसम्म जति बोले पनि हृदयले भन्न खोजेका कुरा मुखले बोल्न सकिने होइन। बोलिसकेपछि कुटीमा आएर राति ओछ्यानमा पल्टिन्छु र विचार गर्छु, आफैले बोलेका कुराहरू लगभग आधाभन्दा बढी नबोल्ने कुरा बोलिरहेकी हुँदै रहेछु। प्रत्येक दिन यस्तै लाग्छ, कहिले त भगवान्का नाममा मैले झुट बोलेकी हुन्छु, जसरी भगवान्को नाममा बलि दिन्छन् मान्छेहरू। कि नबोलिकन जीवन चल्दैन रुखको जस्तो? ठिक छ, त्यति गर्न नसके चराको जस्तो। चराहरूसँग एउटै शब्द आवाज हुन्छ, केवल एउटै आवाजको शैली परिवर्तन गरेर विभिन्न भाव व्यक्त गर्छन्। तिनीहरूसँग पनि मान्छेमा जस्तै धेरै शब्द र अभिव्यक्ति भएको भए तिनले पनि हिंसा गर्ने थिए, चोरी ठगी धुर्त्याई छुल्याई गर्ने थिए, ठूलो सानो धनी गरिब विद्वान मूर्ख हुने थिए। अत्यन्त क्रूर र विषालु विचारहरू पनि हावाले उडाउँदा उडाउँदै देवघाटसम्म ल्याउँदो रहेछ, अनि मेरो मस्तिष्कसम्म यस्तो हुँदो रहेछ, चराको जस्तो बाचाल तर बाचालभित्रको मौन जीवन बाँच्छु म पनि, अब म मौन व्रत बस्छु। सबै दङ्ग परे, यस्तो सङ्कल्प नगर, पालना गर्न सक्दिनौ भनेर सम्झाए, तर मैले मानिनँ। यमुनाले पनि भनिन्, पछि सकिँदो रहन्छ भनेर छोड्नुभन्दा अहिले नै मौनव्रत नबस्नु ठिक हुन्छ, बरु एकदमै थोरै बोल्ने बानी बसाले हुन्छ, अथवा एक दुई दिन मौनव्रत बस्ने बानी बसाल त्यो राम्रो हुन्छ, आफूलाई बानी पर्दै गसी बरु व्रतको समय क्रमशः बढाउँदै लैजाऊ। मैले जिन्दगीभरि बाढी नपाएका मान्छेहरूलाई सम्झेँ, कमसेकम तिनलाई सम्झेर तिनकै नाममा भए पनि मौनव्रत बस्छु, किनभने ती पनि ईश्वरकै सृष्टि हो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा
प्रश्न विचार उज्यालो 90 नेटवर्क।
श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ। बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। आजसम्म मैले के बोले होला, बोल्न हुने कुरा पनि बोले होला, बोल्न नहुने पनि बोले होला। यसको सबै हिसाब किताब यो हावासँग होला, प्रकाशसँग होला र भगवान्सँग होला। तर अब म इसाराले बोल्ने भएकी छु, लाठी भएकी छु, चरा भएकी छु। तर चरा जसरी उड्न सक्दिनँ, चराहरू हाँस्दैनन्, म हाँस्छु। मैले हाँस्न भने छोडेकी छैन, किनभने मेरो बोलीले जस्तो मेरो हाँसोले कसैलाई हानि गर्दैन। म बुढी आइमाई तर सानी बालिका जस्ती भएँ, जो बोल्न सक्दिनँ, हाँस्न र रुन मात्र सक्छ। आश्रम वरिपरि हावा चाहिँ फैलियो, तारा त मौन व्रत बसेकी छन्। नबोल्दा पनि सुख दुःखहरू मसँग बोलिरहेकै छन्, भोक र प्यास बोलिरहेकै छन्। आफ्नै सासँग बोलिरहेकी छु, जिन्दगीसँग बोलिरहेकी छु, सबैभन्दा धेरै आफूसँग बोलिरहेकी छु। तर मौन व्रतमा भगवान्को बाणी सुन्न चाहन्छु। अह, सुनेकी छैन। भगवान्को बाणी सुन्न खोज्दा आफ्नै मनको आवाज मात्र सुन्छु, आफ्नै जिन्दगीको आवाज सुन्छु। मौन व्रतमा म झन् धेरै बोल्ने भएकी छु आफैसँग। सुरु सुरुमा अलि अप्ठ्यारो भए पनि बिस्तारै अप्ठ्यारो भन्दा आनन्द धेरै लाग्न थाल्यो। सांसारिक जीवन नभएपछि बोल्नु नै केलाई पर्यो। भगवानको जप मनमनै, भजन पनि मनमनै गाउन थाले। मनमनै गरेको जप र मनमनै गाएको भजनको धुन झन् चर्को हुँदो रहेछ। मनका भित्ताहरू नै थर्किने गरी बज्छन् कहिले त, हृदयको खरीमा मन्त्रको ध्वनिले छोएर निस्के जस्तो आवाज र लयात्मक सङ्गीत। म झन्झन आनन्दको गहिराईमा डुब्दै गएँ। लाग्यो यस्तो आनन्ददायी मौन व्रत पहिले किन बसेन मैले। मौन बस्नु भनेको त हिमाल हुनु हो, म हिमाल जस्तै छु। सेतो र चिसो वस्त्र धारण गरेको हिमाल, साँझको घाममा हिमालको सेतो वस्त्र पनि पहेँलो देखिन्छ, सुनौलो लाग्न थाल्यो। कतै मैले मुखले बोल्न बिर्सिएकी त छैन, तर अह, पटक्कै यसको परीक्षण गर्न मन लागेन। नबोल्नुको आनन्द पनि मैले त्यही दिन प्राप्त गरेँ। नबोल्नु जस्तो आनन्द अरू केही हुँदो रहेनछ।
गोकुली पहाड
हिजो आज मौनताको आनन्दमा डुब्दैछु। मौन बसेपछि त मान्छेभन्दा धेरै ढुङ्गा, माटो, नदी, पहाड, फूल, रुख, चराहरूसँग मात्र कुरा गरे जस्तो लाग्दो रहेछ। आफूलाई माया गर्ने आफन्तहरूले भन्दा पनि थाहै नपाउने गरी तर अत्यन्त निर्दयी भएर छोड्दै जाँदो रहेछ उमेरले। उमेरले छोड्दै गएपछि यो खाली ठाउँ पुरा गर्न विभिन्न प्रकारका रोग र सन्तापहरू आउँदो रहेछन्। त्यसैले एक्लो र बेचैनीको महसुस पनि गरिरहेकी छु। जति जति बुढी हुँदै जान्छु उति उति बेचैनी बढ्दै गएको छ, मन एक्लो हुँदै गएको छ। शङ्खघण्टको आवाज पनि कहिलेकाहीँ त कर्कश लाग्न थालेको छ, किनभने त्यहाँ जीवन, प्रेम र करुणा हुँदैन, भक्ति मात्र हुन्छ, अन्धो भक्ति। मान्छेको आवाजमा, अझै माया गर्ने मान्छेको आवाजमा त जीवन, प्रेम र करुणा हुन्छ। तर मलाई नजिकबाट माया गर्ने मान्छे कोही छैनन्, किनभने मेरो रगतको अंश यस धरतीमा कतै छैन, अनि मलाई प्रेम गर्ने कोही पनि छैन। सायद त्यसैको परिणाम पनि हुनसक्छ, मेरो मौन व्रतको एउटा महत्त्वपूर्ण कारण मैले नबोली नहुने मान्छे को छ र भन्ने लागेर होला मेरो भित्री मनलाई। यमुना जसरी तृप्त भएर देवघाट आएकी होइन म, बाहिरबाट आएका कोही नौला मान्छे देख्दा पनि मेरा भाइ बहिनीका छोराछोरी, नाति नातिना, या मेरा कोही अन्य आफन्त पो हुन् कि भनेर बाटोतिर मैले हजार पटक हजार मानिसहरूलाई हेरेँ होला, तर ती कोही पनि मेरा आफन्त थिएनन्। अनायासै सानो भाइलाई सम्झे। त्यो भाइ त बेपत्ता भएको पनि 14 वर्ष भयो, कहाँ गयो होला? स्वर्गमा होला कि यही धरतीमा? यस्तो सूचना सञ्चारको जमाना आयो, तर आजसम्म उसको केही सूचना आएको छैन। सुरु सुरुमा त खुब सम्झिएँ उसलाई, तर हिजो आज त कहिलेकाहीँ मात्र सम्झिन्छु। सम्झना पनि थाक्दो रहेछ, कुम्भकर्ण जी 6 महिनासम्म पनि निदाउँदो रहेछ। फर्केर आउला भनेर अब त आशा पनि लाग्न छोडेको छ। उसका जहान छोराछोरीहरूले त आशा मारे होलान्, जहान छोराछोरी भएको मान्छे किन त्यसरी बेपत्ता भएको होला? थाहा पाएर हो कि नपाएर हो कुन्नी, उसका परिवार कोही पनि बेपत्ता हुनुको कारण भन्दैनन्। मान्छेको मन बिग्रिएपछि कसको के लाग्दो रहेछ र? तर उसको मन किन बिग्रियो होला? किनकिन कोही नौलो मान्छे हिँडेको देख्दा पनि म त्यो मान्छे मेरै आफन्त भइदिए हुन्थ्यो नि, जो मलाई नै भेट्न आएको होस् जस्तो लाग्न थालेको छ। किनभने करिब 1 वर्षभन्दा बढी भयो होला मलाई भनेर मेरा कोही आफन्त भेट्न आएका छैनन्। अरू सबैका आफन्त आएका छन् तर मेरा आएका छैनन्। उनीहरू आफ्ना आफन्त भेट्न आएको के ल्याइदिएको कुरा गर्छन्, तर म उनीहरूसँग केही भन्न पाउँदिन। केही दिनदेखि आफन्तहरूको साह्रै अत्यार लागेको छ। कोही आफन्त आफ्नाहरू आइदिए भने मेरो भोको मन अगाउने थियो नि जस्तो लागिरहेछ। केही दिनदेखि आफन्तहरूको साह्रै अत्यार लागेको छ। पिँढीमा बसेर बत्ती काट्दैछु, परबाट कोही नौला मान्छे अल्मलिँदै आउँदै गरेको हेर्दैछु। लाग्यो त्यो मान्छे म जस्तो एक्लो जीवन बाँचेकाहरूको आफन्त हो, त्यो मेरै आफन्त भए पनि हुन्थ्यो नि। तर त्यो मान्छे मेरो कुटीतिर आउने गल्ली छोडेर अन्तै मोडियो। खिन्न भएँ। फेरि केही समयपछि दुईजना अल्लारे जस्ता लाग्ने ठिटी देखिए, परबाट यतै आउँदै गरेका। ती मेरा भाइ बहिनीका छोरीहरू भइदिए नि हुन्थ्यो नि, रहेछन् कि क्या? आए, मेरै कुटीतिर आए, तर तिनले मतिर हेर्दै नहेरी गए। ती हिँड्दा हिँड्दैकालाई झन्डै मैले सोधेँ कि तिमीहरूको घर कता हो नानी? मौन रहँदा पनि मौन छु भन्ने बिर्सिन्छु कहिले त। सोधेको भए 1 वर्षदेखिको मेरो मौन व्रत तोडिने थियो, तर मनमा भने खसखस लागिरह्यो। ती मेरै आफन्त थिए, तिनले पनि मलाई चिनेन, मैले पनि तिनलाई चिनिन र छुटेर गएँ। बोल्न पाएको भए ती छुट्ने थिएनन् कि? मै त मौन व्रत बसेकी छु, मेरो आफन्तहरू आइहाले भने म के गर्नुला? हौ, तिनका अगाडि गाई झैँ चुपचाप बस्नु पर्ला। तर अचम्म, मौन रहँदा पनि आफन्तको अत्याचार अत्यार लागिरहेछ, जसरी वैराग्य लागेर सन्यास ग्रहण गर्नेहरूको मनमा राग बनाउँछ। एकछिनपछि पुरानो तर ठूलो झोला बोकेर एउटा अद्वैंसी लोग्ने मान्छे आउँदै गरेको देखेँ। ऊ सँगसँगै यमुना जस्तै कोही आइमाई पनि देखेँ। ती नजिक हुँदै आए, त्यसपछि चिने, ती त यमुना नै रहेछन्। तर उनीसँगै आएको लोग्ने मान्छेलाई चिनिन, दुवै मेरै आँगनमा आए, उभिए, यमुना हाँसिन्। त्यो नौलो लोग्ने मान्छे पनि मुसु मुसु हाँस्यो। म हाँसौँ कि नहाँसौँ भए हाँसेछु, उहिलेदेखि चिने जस्तो लागे पनि चिनिन उसलाई। त्यो अनुहार सकेको जस्तो मान्छे, आँखाभरि आँसु पार्दै शीत परेको बेमौसमी फुल चाहिँ मेरो अघि मेरो सबैभन्दा नजिकको आफन्त जस्तो भएर उभिरहेको छ। बडो मुस्किलले उभिरहेछ। तर एक्कासी भक्कानी र उसले त मलाई दिदी भन्दै मेरा गोडामा ढोगिदियो। बल्लपु म झल्यास भए। यति धेरै झल्यास त म निद्राबाट बिउँजुदा पनि कहिले भएकी थिएन। बिहानको घामले भन्दा पनि बढी झल्यास बनायो मेरो सानो भाइले। को रहेछ भनेको त मेरो सानो भाइ पो रहेछ, जसलाई मैले आफ्नो जीवनभरिमा सबैभन्दा धेरै माया गरेकी थिएँ। आमाले झैँ मेरो आँखा अगाडि विगत झल्झरी आउन थाल्यो। 14 वर्षदेखि बेपत्ता भएको भाइलाई एक्कासी देख्न पाउँदा मलाई भगवान् देखे जत्तिकै भयो। मौन व्रत बसेको पनि बिर्सिएर थाहै नपाई मेरो भगवान्को शिर सुमसुमाउँदै एक्कासी भक्कानी र भनेछु, ए मेरो सानो बाबु, कहाँ थियो त तिमी यतिन्जेल? ला, मेरो त मौन व्रत नै तोडिएछ। तर थाहै नपाई मौन व्रत तोड्ने त पीडा होइन, मलाई त बोल्नुको सबभन्दा उच्चतम आनन्द भनेको यही होला भन्ने महसुस पो भयो। यो भाइसँग त मैले 7 दिन 7 रात बोले पनि मेरा कुरा सक्दिनँ होला। थाहा छैन उसको कुरा भन्न कति समय लाग्ला। बोल्नु जस्तो आनन्द पनि अरू केही होइन रहेछ। अरू साथीहरू गर्छन् आफ्नै शरीरको असुरक्षाको कुरा, डरको कुरा। डर त मलाई पनि लाग्यो, तर डरलाग्दो घटना घटेन। कमला आरती र गुमाको जस्तो आनन्द लाग्छ अहिले। रामराज्य भन्छन् नि, हो त्यही आनन्द। भोको पनि छैन, नाङ्गो पनि छैन, मिठो खाने र राम्रो लाउने मोह पनि छैन, कसैको दृष्टिको डर छैन, आफ्नो शरीर देखेर कसैको मनमा मोह जाग्ला भन्ने पनि छैन, अरूलाई देखेर आफूभित्र मोह जाग्ला भन्ने चिन्ता पनि छैन। यो शरीर त अब पुत्ला जस्तै भयो, ठ्याक्कै पुत्ला। लौकिक दृष्टिको डर हरायो। एक्लो जीवनलाई शरीरमा बोकेर हिँड्नुपर्दा डर हुन्थ्यो, म एक्लै छु भन्ने। मेरो शरीर एक्लै छ, मेरो उमेर एक्लै छ, अब त्यो डर छैन, कसैको चिन्ता छैन। लिन सके यहाँभन्दा शान्ति र आनन्द कहिल्यै हुँदैन क्यारे। तर कहिलेकाहीँ रातको जङ्गल चाहिँ भयावह भएर कता कता मनको भित्री कुनामा लुकेर बसेको अतृप्ति आउँछ। यस्ता सबै कुरा यसै चित्त बुझाउने कुरा मात्र हुन् जस्तो पनि लाग्छ। विधाताको खटन, त्यस्तो त्राहिमाम संसारबाट अहिले रामराज्यको संसारमा आइपुगेकी छु। त्यसमाथि वेदान्तको सङ्गत, स्वामीजीहरूको प्रवचन। वेदान्त त मेरो लागि लाटालाई गुड जस्तै भएको छ। ऊ गुड खान पाएर मिठो मान्छ, खुसी हुन्छ, तर केही भन्न सक्दैन। म त्यस्तै भएकी छु। स्वाद थाहा पाएर पनि भन्न सक्दिनँ, आँप खाएर त्यसको स्वाद भन्न नसके जस्तै। स्वाद त स्वामीजीहरू भन्छन्। कहिलेकाहीँ त लाग्छ उनीहरूलाई पनि स्वाद थाहा छैन, तर स्वादका बारेमा प्रवचन दिइरहेछन्। अनुभूति गरेर होइन, पढेर हो जस्तो लाग्छ। स्वाद त मलाई पनि थाहा छ, तर भन्न आउँदैन। कोही आकर्षित नहुन् भनेर सधैँ कपाल मुण्डन गरेर बसे, जिन्दगीभर श्रृङ्गारविहीन भएर बसे, तर पनि आकर्षणविहीन भने कहिल्यै थिइनँ म। सधैँ गीता पाठ गरेँ, गीताले संसार बोलाउँदो रहेछ, सबथोक बिर्साउँदो रहेछ। गुरुले वेदका मन्त्र दिएका छन्, ती मन्त्र कोप्छु, आउँदैन। नआउँदा मैले कुन जन्ममा के पाप गरेकी रहेछु जस्तो लाग्छ। पढेकाहरू किताबै नहेरी भन्छन्, कहिले त स्वामीजी गाली गर्छन्, यी देवघाटका बाँदर कुकुर आउला, यति पनि आउँदैन? कुकुरलाई आउने चिज कहाँ आउँछ त? बाँदरलाई गर्न आउने कुरा कहाँ गर्न आउँछ त हामीलाई? कुटीमा भएर महाभारतको पुस्तक पल्टाउँछु, टोलाउँछु, बिस्तारै बल गरेर पढ्छु। नपढेकाले मन्त्रोच्चारण गरेको शुद्ध हुँदैन, म शुद्ध उच्चारण गर्न सक्दिनँ। भगवान् मलाई पाप नलागोस्, मैले जानी जानी अशुद्ध उच्चारण गरेकी होइन भन्छु, र अशुद्ध उच्चारण गरेको सट्टा पटक पटक ढोक्छु। एउटा बालकले शुद्धसँग आमा भन्न नजानेर तोते बोलीमा आमा भन्छ, आमाले सजिलै बुझ्छिन् आफ्नो सन्तानको बोलेको। मैले पनि बालकले जस्तै तोतेर अशुद्ध बोलीमा मन्त्रोच्चारण गर्दा भगवान्ले बुझे होला नि, आमाले चाहिँ भनी ठानेर आफैले आफैलाई चित्त बुझाउँछु। उभाएर प्रकाशका ताता हातहरूले बादलका घैला भर्दै, सूर्यले धरतीको पानी पिए चाहिँ पिउँछन् अज्ञानीहरूले, ज्ञानीहरूले ज्ञान, तर म अज्ञानी आफ्नै जीवनको पानी पनि सुक्न लाग्यो। अब पढ्न खोज्छु, आउँदैन, बल्ल बल्ल अक्षर फुटाइहाले पनि तिनको अर्थ खोल्दैन, तिनको भाव बुझ्दिन। मलाई लाग्छ पहाडका बाटाभन्दा अक्षरका बाटा अप्ठ्यारा हुन्छन्, अक्षर हिँड्ने बाटाभन्दा अझ अप्ठ्यारा हुन्छन् जीवन हिँड्ने बाटाहरू, सबभन्दा अप्ठ्यारा त बालविधवाले हिँड्ने बाटाहरू। यी बाटाहरू सधैँ हिउँले राखिएका हुन्छन् र जीवनभरि हिमालको बाटोमा उसले हिउँ नै भएर हिँड्नु पर्दो रहेछ। प्राय आँसु आउँदैन अचेल, तर कुटीमा एक्लै रहँदा आउँछ आँसु, त्यत्तिकै पनि बिना बादल परेको पानी चाहिँ केही नसम्झेरै आउँछ। मेघ नगर्जी, चट्याङ नपरी, बिजुली नचम्की वर्षेको वर्षा चाहिँ रुँदा कतै दुख्दैन, झरी पर्दा धरतीलाई नदुखे जस्तै। अचल त आँसु पनि भर्खर धोएर सुकाउँदा लुगाबाट झरेको पानी जस्तै लाग्छ, मानौ मैले आँसुले मन धोएर सुकाएकी छु। वेदान्तको काममा यस्तो पावन भूमिमा छु र पनि बाँच्नका लागि जानेर नजानेर कति पाप गरेँ होला, हिसाब किताब गर्न खोज्छु सक्दिनँ। लाग्छ यसको सम्पूर्ण हिसाब किताब र लेखाजोखा त भगवान्ले राखेका छन्। सोध्छु भगवान्सम्म पुग्ने बाटो सुखको हो कि दुःखको? यदि दुःखको बाटो हो भने म त उहिल्यै पुगिसक्नु पर्ने थियो जस्तो लाग्छ, तर म कतै पुगेकी छैन। मेरो संसार उमेर सँगसँगै झन्झन साँगुरिँदै गएको छ। कहिलेकाहीँ त लाग्छ मेरो संसार म मात्रै हुँ, मेरो संसारको धरती पनि म नै हुँ र आकाश पनि, सायद मेरो भगवान पनि म नै हुँ। रहर र इच्छाहरूको आयु पनि भैँसको जस्तै छोटो हुँदो रहेछ। जब उमेरका रङ र स्वादहरू आफै खिया लागेर सिद्धिए, रहरहरू पनि सिद्धिए, त्यसपछि आफ्नै शरीर आफैलाई झन् भारी हुँदै गएको छ। शरीर भारी भएपछि जिन्दगी पनि भारी हुँदो रहेछ। आफ्नो शरीर पुतला जस्तो लागेपछि अरूको शरीर पनि आफूलाई त्यस्तै लाग्दो रहेछ। जस्तो रूपको शरीर देखे पनि लाग्छ पुतलै त हो आखिर, तर कहिले त खिन्न हुन्छु किनभने पुतला जस्तो शरीर हुनु भनेको कमजोर र जीर्ण हुनु पनि त हो, आफ्नै शरीर आफैलाई भारी हुनु पनि त हो। सबैभन्दा ठूलो पीडा सौन्दर्य विहीन हुनु हो। बिहान 3-4 बजेतिर उठ्छु, ढाड साह्रै दुख्छ, जिउ करकर खान्छ, घुँडा दुख्छन्। योगा गर्छु एकछिन ओछ्यानमै बसेर, अनि गङ्गा जान्छु, नुहाउँछु, जप ध्यान गर्छु, आरती गर्छु। गर्मीमा उहीँ गङ्गामै गर्छु जप ध्यान, जाडोमा कुटीमा आएर गर्छु, कुटी सफा गर्छु, देवी देवतालाई जल र फुल चढाउँछु, प्रवचन सुन्न जान्छु दिउँसो, अनि यसो उसो गर्दा गर्दै दिउँसो जान्छ। फेरि अपराह्नको प्रवचनमा जान्छु, कुटीमा आउँदा भोक लागिसकेको हुन्छ, खाजा खाने बेला हुन्छ, खान्छु, बत्ती काट्यो, फुल केला आयो, साँझको आरती गर्ने बेला हुन्छ, गर्छु, फेरि कुटीमा आउँछु, जप ध्यान गर्छु, पकाउँछु, खान्छु। सधैँ जसो भ्याइ नभ्याइ हुन्छ, दिन त कति चाँडै फुस्सै जान्छ, फेरि भोलिको उज्यालो हुन्छ। अब त यति अप्ठ्यारो जिन्दगी पनि प्रत्येक दिन जस्तै फुस्सै जान्छ होला। श्रुति सम्वेक म्याथिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन सँगसँगै अब आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता हामी श्रुति सम्वेकको अर्को श्रृङ्खला लिएर आउनेछौँ, त्यसमा सेतो धरतीको वाचन रहनेछ शुक्रबार र मङ्गलबार हामी तपाईँलाई अर्को कुनै नयाँ गद्य लिएर आउनेछौँ। तबसम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्रि। Na 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 na